الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله رسول اكرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، اللہ پاک کی خاطر آپس میں محبت رکھنے والے جب باہم یعنی آپس میں ملیں اور مصافحہ کریں یعنی ہاتھ ملائیں اور نبی صلی اللہ تعالیٰ علیہ وسلم پر درود پاک بھیجیں تو ان کے جدا ہونے سے پہلے دونوں کے اگلے پچھلے گناہ بخش دیے جاتے ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ بزرگوں کے مدنی چینل کے ناظرین، آپ دیکھ رہے ہیں پروگرام آقا کا پیارا کون۔ سورج طلوع ہوتا ہے، غروب ہوتا ہے، وقت گزرتا رہتا ہے اور اس دوران کوئی رزق کی تلاش میں نکل رہا ہے، کوئی علم دین سیکھنے کے لیے نکلتا ہے، کوئی اپنے دنیاوی معاملات کی مصروفیت میں رہتا ہے۔ لیکن کیا کبھی غور کیا ہے ہم نے کہ ان تمام کوششوں کے پیچھے ہماری سب سے بڑی کامیابی کیا ہے؟ کیا دنیا کی دولت، دنیا کی شہرت یا دنیا کا عہدہ مل جانا یہ بڑی کامیابی ہے؟ نہیں، اصل کامیابی کیا ہے؟ دیکھیں، یہ دنیا فانی ہے اور ایک دن ہمیں اس دنیا سے جانا ہے۔ موت کا کوئی بھروسہ نہیں، کب زندگی کا چراغ بجھ جائے اور ہم اس دنیا سے چلے جائیں۔ تو اصل کامیاب وہ ہے جو آخرت میں کامیاب ہے۔ جی ہاں، اور آخرت میں سب سے بڑی کامیابی کیا ہے؟ پیارے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا قرب ملنا، یہ انسان کے لیے بہت بڑی کامیابی ہے۔ اگر اس کی طرف ہم توجہ دیں، یعنی ہم دنیا میں رہ کر آخرت کی کامیابی کی تیاری کریں اور آخرت میں قرب مصطفیٰ صلی اللہ علیہ وسلم پانے کے لیے کوشش کریں تو دنیا میں بھی سرخرو ہوں گے اور آخرت میں بھی انشاءاللہ سرخرو ہوں گے۔ یاد رہے، قیامت کے دن کوئی ہمارا پرسان حال نہیں ہوگا۔ جہاں نفسی نفسی کا عالم ہوگا، وہاں انسان کو اس کے اپنے نیک اعمال جو دنیا میں کیے تھے وہ بڑے کام آئیں گے۔ آج ہمارا عنوان ہے اچھے اخلاق۔ اچھے اخلاق یہ سنت نبوی ہے۔ جو شخص اللہ پاک کی رضا کے لیے اچھے اخلاق اپناتا ہے، وہ نہ صرف دنیا میں کامیاب رہتا ہے بلکہ آخرت یعنی قیامت کے دن بھی آقا صلی اللہ علیہ وسلم کے قرب کی سعادت حاصل کرے گا۔ یاد رکھیے، اچھے اخلاق نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا قرب اور اللہ پاک کی رضا حاصل کرنے کا خوبصورت طریقہ ہے۔ اللہ پاک کے پیارے نبی صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا، میرے نزدیک تم میں سے زیادہ محبوب اور قیامت کے دن میرے سب سے قریب بیٹھنے والے وہ لوگ ہیں جو سب سے زیادہ خوش اخلاق ہیں۔ اس حدیث پاک کی شرح میں مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالیٰ علیہ فرماتے، کیونکہ خوش خلق آدمی اکثر نیک اعمال زیادہ کرتا ہے، گناہ اس سے کم سرزد ہوتے ہیں۔ اخلاق سے مراد اخلاق محمدی ہیں۔ کفار پہ سخت، مومنوں پہ بہت نرم، دیانتداری، وعدہ پورا کرنا، معاملات کا درست ہونا، سب ہی خوش اخلاقی میں داخل ہیں۔ سبحان اللہ، پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کا قرب پانے کا راستہ ہمارے روزانہ کے معاملات میں چھپا ہوا ہے، یہ ایک سیدھا اور روشن راستہ ہے، یہ ہے اچھا اخلاق۔ اس کے لیے ہمیں اپنے عام رویوں، اپنے بول چال، اپنے معاملات اور اپنے باطنی کیفیات کو وقت کے ساتھ بہتر بنانا ہے۔ مدنی چینل کے ناظرین، آئیے نبی پاک صلی اللہ علیہ وسلم کی بارگاہ سے سنتے ہیں کہ اچھے اخلاق کس کو کہتے ہیں۔ کہ شخص نے پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم سے اس نے اخلاق کے متعلق سوال کیا، تو آپ صلی اللہ علیہ وسلم نے یہ آیت کریمہ تلاوت فرمائی، سورۃ الاعراف آیت نمبر 199، ترجمہ کنز العرفان، اے حبیب معاف کرنا اختیار کرو اور بھلائی کا حکم دو اور جاہلوں سے منہ پھیر لو۔ اس کے بعد آپ صلی اللہ علیہ وسلم نے کیا پیارا ارشاد فرمایا، حسن خلق یہ ہے کہ تم قطع تعلق کرنے والے سے صلہ رحمی کرو، جو تمہیں محروم کرے اسے عطا کرو، اور جو تم پر ظلم کرے اسے معاف کر دو۔ حکیم الامت حضرت مفتی احمد یار خان رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں، اچھے اخلاق سے مراد ہے مخلوق اور خالق کے حقوق ادا کرنا، مشکل اور آسان حالات میں صبر و شکر کرنا۔ مفتی صاحب ایک اور مقام پہ فرماتے ہیں، اچھی عادات سے عبادت اور معاملات دونوں درست ہو جاتے ہیں۔ اگر کسی کے معاملات تو ٹھیک ہیں لیکن عبادات درست نہ ہو، یا اس کے الٹ ہے، یعنی عبادات درست ہیں معاملات اس کے درست نہیں، تو وہ اچھے اخلاق والا نہیں ہے۔ خوش خلقی بہت جامع صفت ہے کہ جس سے خالق اور مخلوق سب راضی رہیں وہ خوش خلقی ہے۔ حضرت عبداللہ بن مبارک رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں، خوش مزاجی سے ملاقات کرنا، خوب بھلائی کرنا اور کسی کو تکلیف نہ دینا اچھے اخلاق میں سے ہے۔ یہ ہمارے بزرگان دین کے اقوال تھے جس سے ہمیں سیکھنے کو ملا کہ اچھے اخلاق کی تعریف میں کون کون سی عادات مطلب آتی ہیں، ہمیں ان کو اپنانا چاہیے۔ آئیے اب سنتے ہیں ہمارے پیارے آقا مدینہ والے مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم کے اخلاق کیسے تھے۔ ہمارے نبی صلی اللہ علیہ وسلم سب کے ساتھ خوش اخلاقی اور محبت سے پیش آتے، اپنی ازواج مطہرات ہوں، قریبی رشتہ دار ہوں، صحابہ کرام ہوں یا پڑوسی، یہاں تک کہ بچے اور غلام بھی سب کے ساتھ ایسا برتاؤ فرماتے تھے کہ ہر کوئی آپ صلی اللہ علیہ وسلم کے اخلاق کا دیوانہ ہو جاتا تھا۔ حضرت جریر رضی اللہ تعالی عنہ ارشاد فرماتے ہیں، میں جب سے مسلمان ہوا کبھی بھی حضور صلی اللہ علیہ وسلم نے مجھے پاس آنے سے نہیں روکا، اور جس وقت بھی مجھے دیکھتے آپ مسکرا دیتے، اور آپ صلی اللہ علیہ وسلم اپنے اصحاب سے خوش طبعی بھی فرماتے۔ خوش طبعی یعنی ایسی گفتگو جس سے ان کا دل خوش ہو لیکن اس میں جھوٹ اور دھوکہ داخل نہ ہو، سب کے ساتھ مل جل کے رہتے ہیں اور ہر ایک سے گفتگو فرماتے، صحابہ کرام کے بچوں سے بھی خوش طبعی فرماتے تھے، اور ان بچوں کو اپنی مقدس گود میں بٹھاتے، یہاں تک کہ آزاد ہوں یا لونڈی غلام ہو، بلکہ مسکین ہو، سب کی دعوتیں قبول فرماتے تھے۔ تیرے خلق کو حق نے عظیم کہا، تیری خلق کو حق نے جمیل کیا، کوئی تجھ ہوا ہے نہ ہوگا شاہ، تیرے خالق حسن و ادا کی قسم۔ سیدنا علی المرتضیٰ آپ نے ارشاد فرمایا، اللہ پاک نے اچھے اور عمدہ اخلاق کو اپنے اور بندے کے درمیان ملاقات کا ذریعہ بنایا ہے، لہذا آدمی کے لیے کافی ہے कि अच्छे अखलाक के जरिए अल्लाह पाक की मुलाकात को तलब करे। फवायद तो हमने पहले भी सुने, अल्लाह पाक की रज़ा मिलती है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का कुर्ब मिलता है, लोग हमसे खुश होते हैं। आइए इस सिलसिले में मज़ीद सुनते हैं। इंसान को खुश अखलाक होना चाहिए, घर में हो या मुआशरे में किसी के साथ हो। जब मुआशरे के लोग एक दूसरे से अच्छे अखलाक के साथ बर्ताव करते हैं तो इसके फ़ायदे मुआशरे के लोगों को ही होते हैं। सबसे पहला और ज़्यादा फ़ायदा खुश मिजाजी से पेश आने वाले आदमी को नसीब होता है, फिर इसके बाद सामने वाले आदमी को जिससे अच्छा बर्ताव किया गया। अच्छे अखलाक के शख्स को लोग पसंद करते हैं। अगर आदमी अच्छे अखलाक की मश्क करता रहे, लोगों से नेक अखलाक से पेश आता रहे, तो रफ्ता रफ्ता यही खुश अखलाकी इसका मिजाज और तबीयत बन जाती है कि वो आसानी के साथ लोगों से अच्छा बर्ताव करेगा। तो खुश अखलाकी की प्रैक्टिस करते रहें, मुसलसल खुश अखलाकी का मुजाहरा करते रहें, तो इंशाल्लाह ये आपकी तबीयत में शामिल हो जाएगा। जब आप लोगों से गुफ्तगू करेंगे तो खुद ब खुद आपके मुँह से खुश अखलाकी वाले अल्फाज ही निकलेंगे। जब आदमी लोगों से अच्छी जबान और अच्छे किरदार के साथ बर्ताव करता है तो पहले खुद लुत्फानंदोज होता है। इसकी वजह यह है कि खुश मिजाजी लज्जत और सुकून का बाइस है, और खुश मिजाजी से बर्ताव करने वाले आदमी का दिल, जहन और वजूद आराम और सुकून की हालत में होता है, तभी तो वो खुश मिजाजी से पेश आता है। बद अखलाकी के बारे में हजरत सैयदना अबू हाजिम रहमतुल्लाह ताला अलैह फरमाते हैं, आदमी के बद अखलाक होने की अलामत ये है कि वो अपने अहले खाना के पास इस हाल में जाए, सुनिएगा गौर से सुनिएगा, कि अपने अहले खाना के पास इस हाल में जाए कि वो खुशी से मुस्कुरा रहे हों, और जब उसे देखें तो खौफ से अलग अलग हो जाएं, और एक अलामत यह है कि उसको देख के बिल्ली भाग जाए, कुत्ता खौफ की वजह से दीवार फलांग जाए। घर में वाली साहब दाखिल हुए, बच्चों को पता चला वाली साहब आए, भाग दौड़, अबू आए गुस्सा करेंगे, मारधार करेंगे और हमें बुरा भला कहेंगे, जाओ कोनों में छुप जाओ। बीवी ने किचन पकड़ लिया, अच्छा लगता है कि आपकी बद अखलाकी की वजह से आपके घर वाले डरे सहमे रहे। नहीं, ऐसा नहीं होना चाहिए। अपने घर में ऐसे खुश अखलाकी का मुजाहरा करें कि घर वाले भी आपका कुर्ब चाहें, आपसे बातें करना चाहें। घर वालों को नहीं डराना चाहिए, बल्कि घर वालों को भी खुश करना चाहिए कि मनकूल है कि अच्छे अखलाक वाला वो है जो अपने घर में अच्छे अखलाक वाला है। इंसान जो है ना, इंसान उसकी खुश अखलाकी, उसकी अच्छी तबीयत उसके घर में पहचानी जाती है कि घर में वो घर वालों के साथ कैसा सलूक करता है। जब घर वालों के साथ अच्छा सलूक करेगा, अच्छे अखलाक से पेश आएगा, तो फिर बाहर भी लोगों के साथ अच्छे अखलाक से पेश आएगा। बुज़ुर्गों के मदनी चैनल के नाज़रीन, ज़िंदगी का हुस्न दूसरों के साथ अच्छे सलूक और मोहब्बत में। बड़ों के लिए असल इज्जत ये है कि वो अपने घर वालों, दोस्तों और पड़ोसियों के साथ खुश अखलाक रहें, गुस्से से गुरेज करें, हमेशा नरमी से बात करें। आपकी मुस्कुराहट और नरम मिजाजी सिर्फ आपको नहीं बल्कि आपके खानदान और नस्लों को भी सुकून और इज्जत देगी। अगर सब अहले खाना एक दूसरे के साथ यही रवीश अपनाएं तो घरों में खूब रहमतें और बरकतें नाजिल होंगी। अली औसत, नाम सुना है आपने, अली अकबर, अली औसत और अली असगर। करबला में अली अकबर और अली असगर शहीद हो गए थे, एक मर्द बचे थे, जी हाँ, उनका असल नाम था अली औसत, सज्जाद भी कहा जाता है। आप पहुंच गए, मैं आपको बताता हूँ। जी हाँ, इमाम जैनुल आबिदीन, यह आपका लकब था। जैनुल आबिदीन के माने पता है, इबादत गुजारों की जीनत। आप इतनी इबादत गुजार थे कि लोगों में जैनुल आबिदीन के नाम से मशहूर हो गए। एक मरतबा उनकी लोंडी वजू कराने के लिए पानी लाई, पानी डालते डालते अचानक उसके हाथ से पानी का बर्तन गिर गया जो आपके चेहरे पे गिरा, जिसकी वजह से चेहरा जख्मी हो गया। आपने सर उठा के उसकी तरफ देखा। अब आप गौर कीजिए कि यहाँ पे थोड़ा सा मैं स्टॉप करता हूँ कि हमारे साथ ऐसा मामला हो तो हमारा नौकर, उससे गलती हो जाए जिसकी वजह से हमें कोई ज़ख्म लग जाए, हमें तकलीफ़ पहुँचे, तो हमारा रिएक्शन क्या होता है? जनरली यही गुस्सा, गाली गलौज, देखता नहीं है, शर्म नहीं आती, इस तरह की हरकतें। लेकिन ये इमाम हुसैन के शहजादे थे, कोई कम शख्सियत नहीं थी। आपने सर उठा के खाली इसको देखा, और लोंडी भी कौन थी? कौन थी? इमाम जैनुल आबिदीन की लोंडी थी, आपकी सोहबत याफ्ता, यानी कि आपकी सोहबत में रहा करती थी। अब उसके भी मतलब ये अल्फाज सुने, उसने जब देखा कि इनका चेहरा जख्मी हो गया है तो क्या कहती है? सुभान अल्लाह। उसने अर्ज की, अल्लाह पाक इशाद फरमाता है और गुस्सा पीने वाले इमाम जैनुल आबिदीन कुरान के आमिल, जब कुरान सुना फरमाया मैंने गुस्सा पी लिया फौरन अमल। उसने फिर अर्ज की, वल आफीन अनिन नास, और लोगों से दरगुजर करने वाले इमाम थे, फौरन फरमाया अल्लाह पाक तुझे माफ करे, उसको माफ भी कर दिया। अब वो लोंडी फिर अर्ज करने लगी, वल्लाहु युहिब्बुल मुहसिनीन, और अल्लाह पाक एहसान करने वाले को पसंद फरमाता है। इमाम ज़ैनुल आबिदीन रज़ी अल्लाह ताला ने इरशाद फरमाया, जा तू अल्लाह पाक की रिजा के लिए आज़ाद है। कहाँ? उस लोंडी ने आपका चेहरा जख्मी किया था, कहाँ? आपने गुस्सा भी पी लिया, उसको माफ भी कर दिया और उसको आज़ाद भी कर दिया। ये थे हमारे असलाफ। हमारे पास है इसकी कोई मिसाल? एक और बुजुर्ग है, हजरत अहनफ बिन कैस रहमतुल्लाह ताला अलैह। इनसे पूछा गया कि आपने बुर्दबारी कहाँ से सीखी? आपने इरशाद फरमाया, हजरत कैस बिन आसिम रजी अल्लाह तआला से सीखी। पूछा वो किस तरह बर्दाश्त करने वाले थे? फरमाया एक मर्तबा वो अपने घर में बैठे थे कि लोंडी एक सीस लाई जिस पर बुना हुआ गोश्त था, वो उसके हाथ से गिरकर आपके छोटे बेटे पे जा गिरी और उस सीख की वजह से उसका इंतकाल हो गया। लोंडी डर गई कि अब मेरे साथ क्या सुलूक करेंगे। आपने फरमाया, डरने की ज़रूरत नहीं, मैंने तुझे अल्लाह पाक की रजा के लिए आज़ाद किया। जिस लोंडी की वजह से बेटे का इंतकाल हुआ, उसका डर भी ख़त्म किया और उसको आज़ाद भी कर दिया। ये वो अजीम लोग थे जो अपनी ज़ात के लिए बदला नहीं लेते थे। कोई इनके साथ सख्ती से पेश आता, ये अल्लाह वाले आपे से बाहर नहीं होते थे, बल्कि इसकी बजाय शफकत मेहरबानी वाला सलूक फरमाते थे। यही वजह है कि आज पूरी दुनिया में इनकी शान और शौकत, इनकी अजमत के चर्चे हैं। जब इन अजीम शख्सियत का जिक्र खैर होता है तो ज़बान पर क्या निकलता है? रज़ी अल्लाह ताला अन्हु रहमतुल्लाह ताला अलैह। ये हमारी ज़बान पर जारी हो जाते हैं। एकाश एकाश इन अजीम हस्तियों के सदक़े में रब करीम हमें भी मुसलमानों को मुआफ़ करने और मुआफ़ करके इसका सवाब हासिल करने की सआदत पाने का जज्बा नसीब फरमाए। आमीन। अब मैं ख़ासकर बुज़ुर्गों से मुखातब हो रहा हूँ, वो बुज़ुर्ग जो इस वक्त मदनी चैनल पे हैं या ये प्रोग्राम बाद में देखेंगे, वो तवज्जो से सुने। बुढ़ापे में इंसान का हर अमल और हर रवैया आने वाली नस्लों के लिए सबक बन जाता। आप तजर्बेकार हैं और लोग आपको देख के सीखते हैं। बुढ़ापे में हुस्ने सुलूक और खुश अखलाकी की अहमियत और भी बढ़ जाती है। हालांकि बुढ़ापे में गुस्सा ज़्यादा आता है, लेकिन अब ज़रूरत इस बात की है कि हम अपने गुस्से को कंट्रोल करें। बुज़ुर्गों का सबसे कीमती जेवर उनका अखलाक है। अगर बुज़ुर्ग अपने पोते पोतियों बेटे बेटियों के साथ अच्छे अखलाक हुस्न सुलूक का मुजाहरा करेंगे तो पूरा ख़ानदान इनके अखलाक से मुअत्तर होगा। एक नरम रवैया और अच्छे अखलाक की एक झलक ही दिलों को जीत लेती है। आप अच्छे अखलाक का मुजाहरा तो करें, आपके घर वाले आपके करीब आएंगे, लेकिन अगर बद अखलाकी करेंगे, उनको झिड़केंगे, उनको डांटेंगे, सब दूर दूर भागेंगे। कोई ज़रूरी काम हुआ तो आपके पास आएंगे, और आते हुए भी डरेंगे कि जल्दी निपट जाएं और बाबा से दूर भागें। ऐसा नहीं होना चाहिए ना कि लोग आपसे दूर हो जाएं। ऐसे अखलाक का मुजाहरा करें कि लोग आपके करीब आएं, आपसे गुफ्तगू करना पसंद करें। बद अखलाक शख्स जो होता है ना, लोग उससे नफरत करते हैं, उसे दूर भागते हैं, और उसे दुनियावी मामलात में भी नाकामियों का सामना करना पड़ता है। वो खुद भी परेशान होता है, लोगों को भी परेशान करता है। बद अखलाक शख्स के दुश्मन भी ज़्यादा होते हैं। बंदा बुरे अखलाक के सबब जहन्नम के निचले तबके में पहुंच सकता है। बद अखलाक शख्स अपने आप को दुनियावी मुसीबत में भी मुब्तला कर लेता है। बद अखलाक शख्स टूटे हुए घड़े की तरह है, जो काबिल इस्तेमाल नहीं होता। इतना कुछ सुनने के बाद भी क्या हम अपना अखलाक दुरुस्त नहीं करेंगे? अच्छा, हुस्न अखलाक का मतलब शायद लोग ये लेते हैं कि नरमी से बात करना। सही बात है, नरमी से बात करना ये हुस्न अखलाक है, लेकिन सिर्फ यही नहीं है, और भी ऐसे मामला है। वो क्या है वो सुन लीजिए। दूसरे के दिल का ख्याल रखना, दूसरों के साथ मोहब्बत से पेश आना। बुढ़ापे में बुज़ुर्ग अफराद अगर छोटों को इज्जत दें, इनसे प्यार से पेश आएं, इनकी बात को सुनें और अपनी बात को मोहब्बत के साथ समझाएं, तो यही इसके बुढ़ापे का असल हुस्न है। छोटे छोटे बच्चे आते हैं ना, अपनी तोतली जबान में कुछ ना कुछ बोलते रहते हैं। अब इनको झिड़क दिया जाए, चल भाग यहाँ से, समझ में नहीं आ रहा क्या बोल रहा है, तो वो डर के भाग जाएंगे, आइंदा आपके पास नहीं आएंगे। और अगर वो गुफ्तगू करेंगे, हम भी उनकी बात गौर से सुने, इनकी बात का जवाब दें, बार दफ़ा उनकी गुफ्तगू समझ में नहीं आती, छोटे होते हैं ना बेचारे, अभी बोलना सीख रहे होते हैं, तो अगर इनको हम लिफ्ट कराएं, उनकी बात गौर से सुने, तो खुश होंगे कि हमारी बात सुनी जा रही है। अच्छा, बार दफ़ा घर में ऐसा होता है, छोटे बच्चों की बात नहीं सुनी जाती, हाँ हाँ बस चल भाग। अगर आप कौन बुज़ुर्ग अफराद बुढ़ापे में उन बच्चों की बात गौर से सुने, तबज्जो से सुने, वो आपके पास आके बैठेंगे और आपसे मोहब्बत करेंगे। सख्त रवैया दिलों को तोड़ देता है, जबकि हुस्ने सुलूक दिलों को जोड़ता है। बुज़ुर्गों को चाहिए कि बुढ़ापे में हुस्ने सुलूक को अपनी पहचान बना लें। अच्छे अखलाक अपनाए कैसे, कहाँ से हासिल करें? अच्छे अखलाक अपनाने के लिए अच्छी सोहबत इख्तियार कीजिए। ये याद रखिएगा, सोहबत जो है ना वो असर रखती है। जैसी सोहबत अपनाएंगे वैसा असर होगा। आपने छोटे छोटे बच्चों को देखा होगा, गली के आवारा लोगों के साथ रहते हैं, वो पत्थर मारते हैं, ये भी पत्थर मारते हैं, वो गालियां बकते हैं, ये भी गालियां बकते हैं, लेकिन यही बच्चा अगर मदरसतुल मदीना में पढ़ रहा है तो वो घर वालों को सलाम करना सीखेगा, माँ बाप के हाथ चूमना सीखेगा, माँ बाप से उसने अखलाक और अदब से बात करना सीखेगा। सोहबत का असर हुआ ना, वही बच्चा है जो गली में पत्थर मारना सीखेगा, वही बच्चा है जो अपने कारी साहब से अच्छे अखलाक सीखेगा। तो यही हमारा हाल है, तो अच्छी सोहबत में रहे। जो बंदा जैसी सोहबत इख्तियार करता है वैसा ही बन जाता है। अच्छों की सोहबत अच्छा और बुरों की सोहबत बुरा बना देती है। बद अखलाकों की सोहबत बद खुल्क और अच्छे अखलाक वालों की सोहबत अच्छे अखलाक वाला बना देती है। लोगों को ये पता नहीं क्यों ये ज़ोम होता है, हम बड़े पक्के हैं, भले इन लोगों के साथ बैठते हैं हम इन जैसा नहीं बनेंगे। तो भाई उनकी बातें तो सुनते हैं ना आप, जो बात कान पे बार बार दोहराई जाए वो दिल में असर पकड़ती है। लिहाजा सोहबत में रहेंगे, आज नहीं तो कल नहीं तो परसों उन जैसी आदत आ ही जाएंगी, कुछ न कुछ उनके जुमले बोलना शुरू हो जाएंगे, उनके झूठे लतीफे सुनाने पर अब हंसना शुरू करेंगे, फिर आपका दिल भी चाहेगा ये लतीफा मैं अपने घर वालों को सुनाऊं, दिल चाहेगा ना, तो क्या हुआ, सोहबत का असर हुआ ना। तो ऐसे लोगों की सोहबत में तो हमें बैठना ही नहीं चाहिए। अच्छे अखलाक अपनाइए और अपने दिल में एहतराम मुस्लिम पैदा कीजिए। बंदे के दिल में मुसलमानों का एहतराम पैदा होगा तो खुद ब खुद उसके साथ अच्छे अखलाक से पेश आएगा। احترام مسلم پیدا کرنے کا ایک طریقہ یہ بندہ خود سے تمام لوگوں کو اچھا جانے اور اپنے آپ کو گناہگار سمجھے، یوں احترام مسلم پیدا ہوگا اور اچھے اخلاق کی دولت نصیب ہوگی۔ اگر اچھے اخلاق اپنانے ہیں تو نفسانی خواہشات سے پرہیز کیجیے۔ بسا اوقات نفس اپنے غصے کا اظہار غیبت، گالی گلوچ، چگلی وغیرہ جیسی بد اخلاقی کی بدترین قسموں سے کرواتا ہے، جو اچھے اخلاق کی بدترین دشمن ہے۔ لہذا نفسانی خواہشات سے پرہیز کریں تاکہ اچھے اخلاق کی دولت نصیب ہو۔ اللہ پاک سے دعا بھی کیجیے، وہی اچھی صفتیں عطا کرنے والا ہے، دعا مت بھولیے۔ لہذا اچھے اخلاق کے لیے بھی اللہ سے دعا کیجیے، کہ دعا جو ہے نا وہ مومن کا ہتھیار ہے۔ ہمارے پیارے آقا صلی اللہ علیہ وسلم، ان سے زیادہ اچھے اخلاق والا کون، نہ ہوا نہ ہوگا، لیکن آپ صلی اللہ علیہ وسلم بھی دعا مانگا کرتے تھے، کیا؟ اللہم حسنت خلقی فحسن خلقی، یعنی اے اللہ پاک تم نے میری صورت اچھی بنائی ہے، بس میرے اخلاق کو بھی اچھا کر دے۔ قربان جائیے سرکار کی انکساری پہ صلی اللہ علیہ وسلم۔ تو ہمیں بھی یہ دعا مانگی، دیکھا جائے تو یہ دعا تو امت یہ تعلیم کے لیے ہے نا، تو کتنی پیاری دعا ہے، اللہم حسنت خلقی فحسن خلقی۔ یہ جب آئینہ دیکھے نا اس وقت بھی پڑھنے کی دعا ہے، اور اس کے علاوہ بھی وقتاً فوقتاً نمازوں کے بعد یہ دعا مانگتے رہیں، انشاءاللہ الکریم قبول ہوگی۔ بزرگوں کے مدنی چینل کے ناظرین، ہم زمانہ رسالت صلی اللہ علیہ وسلم سے جتنا دور ہوتے جا رہے ہیں نا، ہماری برائیاں بڑھتی چلی جا رہی ہیں، لہجے جو ہیں نا ہمارے وہ سخت سے سخت تر ہوتے جا رہے ہیں، اخلاق برے ہوتے جا رہے ہیں۔ پھر ہم میں سے بعض لوگ گھروں میں لڑائی جھگڑوں کی شکایت کرتے ہیں، حقیقت یہ کہ اگر ہمارے گھروں میں محبت نہیں، اس کی سب سے بڑی وجہ یہ کہ ہم نے پیارے آقا صلی اللہ علیہ وسلم کے حسن اخلاق کو بھلا دیا ہے۔ ہر انسان چاہتا ہے میری آئندہ آنے والی نسلیں سدھر جائیں، میری آنے والی نسلیں تیرے عشق ہی میں مچلیں، انہیں نیک تم بنانا مدنی مدینے والے، ہے نا خواہش، میرے بچے نیک ہوں، پرہیزگار ہوں، عالم ہوں، مفتی ہوں، مبلغ ہوں، دنیا میں شہرت پائیں اور ہمارے گھر میں سکون بھی ہو۔ تو اس کے لیے ضروری ہے کہ ہم پیارے آقا صلی اللہ علیہ وسلم کی مبارک سنتوں کو عملی طور سے اپنائیں، زبانی نہیں، عملی طور سے اپنائیں۔ اچھے اخلاق کے فوائد اور برکات پہ غور کیجیے۔ ابھی ہم نے جتنا بھی سنا، کتنے فوائد سنے اچھے اخلاق کے، اچھے اخلاق کا ایک بھی نقصان دہ پہلو نہیں سنا، ہاں بد اخلاقی کے نقصانات ہم نے سنے ہیں۔ اچھے اخلاق اپنائیں تاکہ آخرت میں ہمارے پیارے مدنی مصطفیٰ صلی اللہ علیہ وسلم کا قرب حاصل ہو۔ کتنا خوش نصیب ہے وہ شخص کہ جس کو قیامت کے دن سرکار صلی اللہ علیہ وسلم کا قرب نصیب ہوگا، یہ ہے اس نے اخلاق۔ اللہ پاک سب سے اعلیٰ اخلاق والے پیارے نبی صلی اللہ علیہ وسلم کے صدقے ہمیں بھی اچھے اخلاق والا بنائے، آمین۔ بجاہ نبی الامین صلی اللہ تعالی علیہ وسلم۔ دیکھتے رہیے مدنی چینل، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
جو اپنی زندگی میں سنتیں ان کی سجاتے ہیں، انہیں پیارا محمد مصطفیٰ اپنا